रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। 57 अर्ब रूपैयाँ भन्दा बढ़ी लागतको 81 किलोमिटर लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय। स्रोत अभावका कारण संचालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउनभित्र संचालनमा ल्याइने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि यात्रा प्रतिबन्ध लगाएपछि अफ्रिकी युनियनद्वारा चिन्ता व्यक्त। समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ। आयोगले त्यस प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल सहित 93 जना विरूद्ध 18,58,50,000 बिगो माग गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो। काभ्रेपलाञ्चोकको नासिका स्थान सागा महेन्द्र ज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गरेको तथा जग्गा कम मूल्यमा किनेर बढ़ी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरू विरूद्ध मुद्दा दायर गरेको हो। कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह समेतले कम्पनीको नाम प्रयोग गरी गराई कम्पनीको उद्देश्यको प्रतिकूल हुने गरी बदनियत राखी आफू समेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिसँगको मिलेमतोमा जग्गा खरिद प्रकरणमा भूमि सम्बन्धी ऐन 2021 विपरीत कार्य गरेको आयोगको ठहर छ। यसैबीच मुद्दा दर्ता सम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगिसकेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। भ्रष्टाचार निवारण ऐन 2059 अनुसार फौजदारी र भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहदाका व्यक्तिको सार्वजनिक पद स्वत निलम्बन हुने प्रावधान रहेको छ। वहाँ रौतहट जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर 1 निर्वाचित सांसद हुनुहुन्छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफू निर्दोष रहेको बताउनु भएको छ। गृह जिल्ला रौतहटबाट काठमाडौँ फर्कने क्रममा आज सिमरा विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले आफूले कुनै पनि अनुचित रकम नलिएको र कुनै मन्त्री वा कसैलाई गलत काम गर्न दबाव नदिएको प्रश्न पार्नुभयो। पूर्व प्रधानमन्त्री नेपालले आफूलाई फसाइएको टिप्पणी गर्नुभएको छ। दलहरू बीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। पटक पटक समय सार्दै बेलुका मात्र बसेको बैठकको शुरूमै प्रमुख प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो। यसअघि प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्षी र सत्तापक्षी दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरे पनि दुवै पक्ष अडानबाट पछि नहटेका कारण बैठक बस्न सकिरहेको छैन। प्रतिनिधि सभाको बैठक सुचारू हुन नसक्दा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसदको गतिरोध अन्त्य गर्न सृजनात्मक र रचनात्मक ढंगले अघि बढ़ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको पदाधिकारी बैठकले भिजिट भिसाका नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको आजको बैठकमा पनि आर्थिक वर्ष 2082-83 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। बैठकमा सांसद गोपाल भट्टराईले यस वर्षको बजेटले दलित र उत्पीड़ित समुदायको परम्परागत पेशा र समावेशी चिकित्सा शिक्षामा नयाँ व्यवस्था मिलाएको हुँदा बजेटलाई नेपाली जनताले सकारात्मक रूपमा लिएको बताउनु भएको छ। यसैगरी सांसदहरू शेखर कुमार सिंह, मदन कुमारी शाह गरिमा, सुमित्रा बिसी, पूजा चौधरी लगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। यसअघि बैठकको आकस्मिक समयमा सांसदहरूले सरकारले बढ़दो महँगी नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउनु पर्ने, धार्मिक पर्यटन विकासमा योजना बनाउनु पर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 संशोधनकर्ता सांसदहरूसँग छलफल शुरू गरेको छ। समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरूले आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई थप सहज बनाइनुपर्ने, ब्रिटिश गोर्खा र उनीहरूका सन्तानलाई समेट्ने विषय स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा गृहमन्त्री रमेश लेखकले सबै नेपालीले सहज रूपमा नागरिकता प्राप्त गर्न र बाबुको ठेगान नभएकाहरूलाई आमाको नामबाट नागरिकता दिने विषयलाई सरलीकरण गर्न विधेयक महत्वपूर्ण भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा समर्थकले प्रदर्शन गर्नु अहिलेको अवस्थामा अर्थहीन रहेको धारणा राख्नु भएको छ। आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै सभापति देउवाले राजावादीको आन्दोलन असफल भइसकेको बताउनुभयो। सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद अवरोध नगर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 1 वर्षभित्र देशभरि 4G सेवा पुर्याउने बताउनु भएको छ। नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेश स्तरीय प्रचार कार्यशालामा उहाँले काभ्रे पलाञ्चोकको पनौती नगरपालिका 5 रहेको सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने गरी तयारी गरिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाट सञ्चालनका लागि तयारी अघि बढ़ाइएको छ। मन्त्रालयले आधारभूत अस्पतालको निर्माण तथा सञ्चालनका लागि करिब 1 अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरू सञ्चालनमा सहजता आउने जनाइएको छ। मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, उपकरण, औषधि लगायतका अत्यावश्यक संसाधनको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजना अघि बढ़ाएको छ। चितवनका किसानले चैते धान समर्थन मूल्यभन्दा सस्तोमा बेच्नु परेको छ। सरकारले चैते धानको समर्थन मूल्य 2879 तोकेको भए पनि किसान 1000 देखि 1800 सम्ममा बेच्न बाध्य भएका छन्। समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेका छन्। अफ्रिकी युनियन एयूले अमेरिकाले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्धको परिणामप्रति चिन्ता व्यक्त गरेको छ। एयूले एक विज्ञप्ति जारी गर्दै यात्रा प्रतिबन्धको कदमले अमेरिकासँग दशकौंदेखि स्थापित जनता जनता बीचको सम्बन्ध, शैक्षिक आदान प्रदान, व्यावसायिक संलग्नता र व्यापक कूटनीतिक सम्बन्धलाई क्षति पुर्याउने भनेको छ। एयूले अमेरिकी सरकारलाई परामर्शात्मक दृष्टिकोण अप्नाउन र सम्बन्धित देशहरूसँग रचनात्मक संवादमा संलग्न हुन अपील गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लगानी बोर्डले मुक्तिनाथ केबलकार परियोजना, माथिल्लो सेती जलविद्युत आयोजना, छिलुङखोला जलविद्युत आयोजना लगायतको लगानी स्वीकृत गरी अघि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बोर्डको 64 बैठकले पर्वतको बिरेठाँटी नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म विभिन्न 7 स्थानमा स्टेशन रहने गरी 81.041 किलोमिटर लामो केबल कार निर्माणका लागि लगानी स्वीकृत गरेको हो। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले 216 मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना, 44 मेगावाट क्षमताको बकानखोला जलविद्युत परियोजना र 43.2 मेगावाट क्षमताको सिलुङखोला जलविद्युत आयोजनाको पनि लगानी स्वीकृत गरेको छ। यस्तै बैठकले 750 मेगावाट क्षमताको पश्चिम सेती जलाशयुक्त आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढ़ाउने निर्णय पनि गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा समावेश भएका कार्यक्रम तथा आयोजनाहरूका लागि खरिद सम्बन्धी तयारी कार्य अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न बिहिबार मन्त्रालयमा आयोजित छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बजेट स्वीकृत भए लगत्तै सम्झौता गर्न सकिने गरी तयारी थाल्न निर्देशन दिनुभएको हो। छलफलमा मुख्य सचिव एक नारायण अर्यालले खरिद प्रक्रिया अघि बढ़ाउन थप ऐन तथा कानून आवश्यक नभएको उल्लेख गर्नुहुँदै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढ़ाउन सकिने बताउनुभयो। विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुनुभएको छलफलमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धि गर्नका लागि विशेष ध्यान दिने बारे समेत छलफल भएको थियो। स्याङ्जाका किसानहरूले यस वर्ष करिब 1 करोड़ रूपियाँ बराबरको धानको बिउ बिक्री गरेका छन्। नेपाल सरकारले बनाएको विद्युतीय बिउ व्यवस्थापन प्रणाली डेसिस मार्फत यस वर्ष स्याङ्जाका किसानहरूले 115 मेट्रिक टन भन्दा बढ़ी उन्नत जातका धानको बिउ बिक्री गरेको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाडा। अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत बिहिबार भएको खेलमा नेपाल विजयी भएको छ। स्कटल्याण्डको डुण्डे स्थित फोर्थ हिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसलाई 5 विकेटले पराजित गर्दै विजय भएको हो। नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए। उनले 99 बलमा 7 चौका र 2 छक्काको सहयोगमा 78 रनमा आउट भए। यसैगरी नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी 51 बलमा 3 चौकाको सहयोगमा नट आउट 38 रन बनाए। 5 विकेटका लागि आरिफ र दिपेन्द्रले 89 रनको महत्वपूर्ण साझेदारी गरे। ओपनर कुशल भुर्तेलले 42 बलमा 3 चौकाको सहयोगमा 25 रन जोडे। कप्तान रोहित पौडेल 39 बलमा 1 चौकाको सहयोगमा 23 रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले 22 बलमा 3 चौका प्रहार गर्दै 19 रन बनाए। भीम सार्की 26 बलमा 1 चौकाको सहयोगमा 11 रनमा आउट भए। नेदरल्याण्ड्सका लागि माइकल लेभेटले 2 विकेट लिए भने भिभियन किङमा र पल भान मेकरेनले समान 1-1 विकेट लिए। त्यसैगरी टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्स 49.1 ओभरमा 225 रनको योगफल बनाएको थियो। नेपालका लागि सोमपाल कामीले 3 विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। यो जितसँगै नेपाल 14 खेलमा 10 अंकका साथ लीगको 7 स्थानमा छ। पराजित नेदरल्याण्ड्स 21 खेलमा 26 अंक सहित अंक तालिकाको 2 स्थानमा रहेको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको आवेदन दिएका विभिन्न देशका 22 प्रशिक्षकको सूचीबाट अन्तिममा 2 हुँदै प्याट्रिकलाई नियुक्त गरेको हो। प्याट्रिकसँग एन्फाले 1 वर्षको सम्झौता गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्चेङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल गरिएको छ। अन्नपूर्ण हिमाल आरोहणको 75 वर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हिरक महोत्सवमा पहिलो पटक म्याराथन दौड़ प्रतियोगिता मार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवर्धनको सम्भावना उजागर गरिएको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभयो। अब मौसम। कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। 57 अर्ब रूपियाँ भन्दा बढ़ी लागतको 81 किलोमिटर लामो मुक्तिनाथ केबल कार परियोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय। स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउनभित्र सञ्चालनमा ल्याइने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि यात्रा प्रतिबन्ध लगाएपछि अफ्रिकी युनियनद्वारा चिन्ता व्यक्त। हवस् त राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।